यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गर्दै आगामी बुधबारसम्म लम्ब्याउने सरकारको निर्णय। हिजो एकै दिन नेपालमा हालसम्मकै सबैभन्दा बढ़ी 1120 जनामा कोरोना संक्रमण पुष्टि। 12 जनाको मृत्यु। हिजै 1112 जना निको भई घर फिर्ता। तीनै तहका सरकार मिलेर कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउनु पर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको जोड़। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै बिरामीलाई घर पठाउन संसदीय समितिको सरकारलाई निर्देशन। कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको भनाई। र छिमेकी भारतमा कोरोना संक्रमणको अवस्था भयावहतातर्फ हिजो एकै दिन 82,000 भन्दा बढ़ी संक्रमित थपिए। समाचार अब विस्तारमा। काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि 1 साता थप गरिएको छ। गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको हिजो बसेको बैठकले केही सेवालाई सहजीकरण गर्दै यही भदौ 24 गते राति 12 बजेसम्मका लागि निषेधको आदेश जारी गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण बढ़दै गएकाले रोकथाम गर्न जरूरी रहेको निष्कर्ष साथ अत्यावश्यक र तोकिए बाहेकका सबै गतिविधि रोक्न गरी पुनः निषेधको आदेश गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले बताउनुभयो। उहाँले औषधि र पानीजन्य व्यवसाय 24 घण्टा सञ्चालन गर्ने र अन्य खाद्य वस्तु, दूध, तरकारी, फलफूल, माछा मासुका व्यवसाय बिहान 11 बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यस्तै तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार पसल व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन दिउँसो 2 देखि साँझ 7 बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। त्यसै गरी पीसीआर नेगेटिभ भएका व्यक्तिहरूबाट टेक अवे तथा अनलाइन सेवा, क्वारेन्टाइन र आइसोलेशनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टाइन तथा आइसोलेशनसम्म जाने यातायातका साधन सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ। अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको हकमा पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कल कारखाना सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यकामा 388 जना सहित हिजो देशभर 1120 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढ़ी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले 320 महिला र 800 पुरूष गरी 1120 जनामा कोरोना संक्रमण पुष्टि भएको हिजो जानकारी दिनुभयो। काठमाडौँमा 350 जना, ललितपुरमा 29 जना र भक्तपुरमा 9 जना गरी हिजो काठमाडौँ उपत्यकामा मात्रै 388 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 41,649 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो 1,112 जना संक्रमितहरू निको भई घर फर्किएका छन्। यो सँगै संक्रमणबाट निको भई घर फर्कनेको संख्या 23,290 पुगेको पनि प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 12 जनाको मृत्यु भएको छ। संक्रमणबाट हिजो 6 जना पुरूष र 6 जना महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 251 पुगेको छ। संक्रमणबाट चितवनमा 55 र 18 वर्षीय महिला, काठमाडौँमा 89 वर्षीय, ललितपुरमा 70 वर्षीय, तनहुमा 20 वर्षीय र कपिलवस्तुमा 60 वर्षीय महिलाको मृत्यु भएको छ। त्यसै गरी बारामा 97 वर्षीय पुरूष, चितवनमा 65 वर्षीय, काठमाडौँमा 70 र 76 वर्षीय 2 जना, धादिङमा 47 वर्षीय र भक्तपुरमा 40 वर्षीय पुरूषको मृत्यु भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। त्यसै गरी हिजो देशभर सक्रिय संक्रमितको संख्या 18,108 जना रहेका र देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 6,766 जना रहेको पनि प्रेस ब्रिफिङमा जानकारी दिइयो। संक्रमितहरूमध्ये 144 जनाको आईसीयूमा र 18 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। मन्त्रालयले विभिन्न धार्मिक कार्यहरू गर्नु परेमा सूचना प्रविधिको प्रयोग गर्न आग्रह पनि गरेको छ। धार्मिक कार्य गर्न प्रविधिको माध्यम अपनाउन आग्रह गर्दै डाक्टर गौतमले भौतिक रूपमा उपस्थित हुनै पर्ने अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गर्नुभयो। त्यस्तै हिजोको प्रेस ब्रिफिङमा कोरोना संक्रमणका कारण तथा आवश्यकताका आधारमा करारमा कार्यरत रहेका स्वास्थ्य कर्मीहरूको करार अवधि पौष मसान्तसम्म थप गर्ने निर्णय भएको जानकारी दिइएको छ। छात्रवृत्ति करारमा अध्ययनरत रहेका, त्यसै गरी अनुमति लिई स्वास्थ्य संस्थामा नियुक्त भएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरूलाई पौष मसान्तसम्मको करार अवधि थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिनुभयो।
नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी छात्रवृत्ति करारमा रहेका चिकित्सकहरू स्वास्थ्य कर्मीहरू यहाँहरूको आवश्यकता र औचित्यको आधारमा म्याच समाप्त भइसकेको छ भने पनि कोविड 19 कारण 77 साल पौष मसानसम्मको म्याच थप गर्ने त्यसै गरी स्वास्थ्य संस्थामा विगत आर्थिक वर्षमा मन्त्रालयबाट अनुमति लिएर करारमा नियुक्त भएका स्वास्थ्य कर्मीहरूको हकमा पनि कोविड 19 कारण उहाँको सेवालाई निरन्तर दिइरहनु पर्ने अवस्था भए त्यस्ता स्वास्थ्य कर्मीहरूलाई पनि 77 साल पौष मसानसम्मको लागि करार अवधि म्याच थप गर्ने गरी निजगत निर्णय भएको बेला यहाँलाई अनुरोध गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोरोनाको रोकथाम र नियन्त्रणको काम थप प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरूसँग हिजो भर्चुअल बैठकमा मन्त्री ढकालले कोरोना संक्रमण रोकथामका लागि भएका कामहरू थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वयात्मक रूपमा काम गर्नुपर्ने अवस्था आइपरेको बताउनुभयो। उहाँले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम अझै प्रभावकारी बनाउन स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। प्राविधिक कारणले केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भए पनि कोरोनाको असहज अवस्थामा काम गरेका व्यक्तिले भत्ताबाट बिमित हुन नपर्ने मन्त्री ढकालले स्पष्ट पार्नुभयो। मन्त्री ढकालले सरकारी प्रयोगशालाहरूले नै दैनिक 18,500 जनाको नमूना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएकाले अब कुनै विशेष कारणबाहेक 24 घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था भइसकेको बताउनुभयो। सामाजिक विकास मन्त्रीहरूले कोविड 19 व्यवस्थापनका लागि काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएकोमा जोड़ दिनुभएको थियो। उहाँहरूले अब कोही पनि अलबलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोविड 19 संक्रमण न्यूनीकरण र रोकथामका लागि समुदाय स्तरमा रहेका निवृत्त स्वास्थ्यकर्मी जनस्वास्थ्यविद विभिन्न सामाजिक कार्यमा संलग्न संघ संस्थालाई समेत परिचालनको प्रभावकारी योजना बनाएर काम गर्न सरकारलाई सुझाव दिएको छ। भर्चुअल माध्यमबाट हिजो भएको समितिको बैठकमा कोविड 19 संक्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै संक्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो। कोरोनाका बिरामीलाई घर पठाउँदा पुनः पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि मात्रै पठाउने व्यवस्था मिलाउन सरकारलाई समितिले निर्देशन दिएको छ। समितिले पीसीआर परीक्षण शुल्कमा पुनरावलोकन गरी एकरूपता कायम गर्न पनि आग्रह गरेको छ। समितिको बैठकले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने र उपचार नदिने व्यक्ति एवं निकायलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सरकारलाई संघ प्रदेश र स्थानीय तहबीच प्राविधिक वित्त व्यवस्थापन आइसोलेशनको निर्माण कन्ट्याक्ट ट्रेसिङमा समन्वय गर्ने कन्ट्याक्ट ट्रेसिङको कार्यलाई अझ व्यापक बनाउने तथा परीक्षणका लागि घुम्ती सेवा सञ्चालन गर्ने लगायतका सुझाव समितिले दिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने बताउनु भएको छ। भर्चुअल अन्तर्क्रियामा हिजो मन्त्री पोखरेलले कोरोना भाइरसका कारणले पढ़ाई सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्व निर्धारित समयावधिभित्रै शैक्षिक सत्र पूरा गरिने बताउनुभयो। वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको विभिन्न अंक बनाउने बताउनुहुँदै उहाँले वैकल्पिक सिकाईका लागि सरकार अन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले 25 अगस्तमा यूएईको शारजहाँबाट काठमाण्डु आएका यात्रुहरूको रकम फिर्ता गर्न निर्देशन दिनुभएको छ। नियमित उडानको भाड़ाधर र चार्टर्ड उडानको गुनासोका सम्बन्धमा हिजो मन्त्रालयमा बसेको बैठकमा पर्यटन मन्त्री भट्टराईले एयर अरेबियाले 142 जनाको पीसीआर गरेको 18 जनाको आरडीटी गरेको र एकजनाको परीक्षण नगरेको एकजना यात्रु सहितका यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टाइनमा राखेपछि सो बापतको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो। मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरून्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कार्यवाही समेत गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले हिजो जनाएको छ। मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि वायुसेवा निगमले तय गरेको भाड़ादर अनुसार उडान गराउन र विदेशी एयरलाइन्स फ्लाइट अनुमति दिन पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। गृह मन्त्रालयले कारागारका कैदी बन्दीमा कोविड 19 संक्रमण फैलन नदिन उच्च सावधानी अप्नाइएको जनाएको छ। विभिन्न कारागारका कैदी बन्दीमा कोविड 19 संक्रमणसँग जोडेर आएका विभिन्न खालका टीका टिप्पणी प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानकर्षण भएको जनाउँदै मन्त्रालयले संक्रमण फैलन नदिन पूर्ण सजग रहेको प्रश्न पारेको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन कोरोना रोकथाम नियन्त्रणका लागि हर सम्भवका प्रयास गर्न तथा संक्रमित कैदी बन्दीको आवश्यक उपचारको व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय कारागार व्यवस्थापन विभाग मार्फत सबै कारागार र प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिइसकिएको स्पष्ट पारेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन गर्ने भएको छ। संक्रमण सबै समूहका मानिसमा तथा कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा इपिडेमियोलोजी तथा सरूवारोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने बारे अध्ययन गर्न थालेको महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। एलाइजा विधिबाट एन्टीबडीको परीक्षण गरी नेपालमा समुदाय स्तरमा कोरोना फैलिएको छ वा छैन भन्ने पत्ता लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढ़ेपछि सिन्धुपाल्चोकमा भदौ 1 गतेदेखि जारी लकडाउनलाई भदौ 24 गतेसम्मका लागि लम्ब्याइएको छ। जिल्ला COVID-19 संकट व्यवस्थापन समितिको हिजो बसेको बैठकले भदौ 24 गतेसम्म लकडाउन थप गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। त्यसै गरी जुम्ला सदरमुकाम खलंगा बजारलाई पूर्ण रूपमा सील गरिएको छ। जिल्लामा एकै दिन 39 जनामा कोरोना संक्रमण देखिएपछि हिजो बसेको विपद व्यवस्थापन समितिले संक्रमण नियन्त्रण तथा रोकथामका लागि बजार सील गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको दोहोर्याएको छ। हिजो बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले पनि प्रवेशद्वारमा पीसीआर टेस्ट रिपोर्ट नदेखाए प्रवेशमै रोक लगाउने निर्णय गरेको छ। बैठकले कोरोना संक्रमितलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने तथा कोरोना भाइरसबाट हुन सक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरण व्यवस्था गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयो। यसअघि कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले पनि प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस विरूद्धको खोप वा औषधि आइ नसकेको अवस्थामा प्लाज्मा थेरापी संक्रमितको उपचारका लागि प्रभावकारी बन्न थालेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका विभिन्न 22 शिक्षण अस्पतालमा गरेको अनुसन्धानले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी सकारात्मक देखिएको जनाएको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानले कोरोना संक्रमितहरूको उपचारमा अपनाइएको प्लाज्मा थेरापी सकारात्मक र आशालाग्दो भएको जनाएको छ। कोरोना भाइरस संक्रमण भई निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचार विधि प्लाज्मा थेरापीबाट नेपालमा हालसम्म 45 जना निको भइसकेको परिषदले जनाएको छ। विश्वमा हालै गरिएको अध्ययन अनुसार प्लाज्मा दिएका मध्ये 57% कोरोना संक्रमित निको भएको पाइएपछि नेपालमा पनि शुरू गरिएको प्लाज्मा थेरापी देशभरका विभिन्न 22 शिक्षण अस्पतालमा परीक्षण भइरहेको छ। परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले कोरोना भाइरस विरूद्धको खोप वा औषधि आइ नसकेको अवस्थामा विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी उपचार विधि सकारात्मक रहेको बताउनुभयो।
महामारीको युगमा अहिले हामीसँग भ्याक्सिन उत्पादन भइसकेको छैन, आइसकेको छैन, र अहिलेसम्म प्रकाश तथ्य र प्रमाणका आधारमा विश्वमा व्यापी स्थायी पनि 56%
कोरोना भाइरस संक्रमण मुक्त भएको व्यक्तिबाट 2 हप्तापछि लिएको रगतमा भएको प्लाज्मा सामान्य रूपमा ब्लड बैंक मार्फत छुट्याएर पछि अन्य संक्रमितमा प्रयोग गर्ने गरिन्छ। 18 वर्ष उमेर माथिका संक्रमण मुक्त व्यक्तिले आफ्नो रगतको प्लाज्मा दिन सक्छन्। परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवाली प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने बताउनुहुन्छ।
ब्लड डोनेसन जो जोले गर्नुभएको छ उहाँलाई ब्लड डोनेसन गर्दा के हुन्छ सबै थाहा छ होइन, र प्रक्रिया त्यही नै हो, उहाँले गर्ने ब्लड डोनेसन नै हो र त्यो ब्लड ब्याङ्कमा चाहिँ त्यो ब्लड चाहिँको सेल हटाएर प्लाज्मा तयार गर्ने हो, त्यसकारण ब्लड डोनेसन गर्दा चाहिँ कुनै पनि बेफाइदा छैन, सुकी असर छ।
संक्रमण मुक्त भएको व्यक्तिबाट लिएको रगत अर्को संक्रमित व्यक्तिलाई दिएर उपचार गरिने प्लाज्मा थेरापी नेपालमा शिक्षण अस्पतालहरूमा उपलब्ध छन्। यस्तो उपचार विधि अनुमति लिएर अन्य अस्पतालहरूमा पनि शुरू गर्न सकिने परिषदले जनाएको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
कोरोना भाइरस संक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढ़ेको छ। विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको हिजो शिलान्यास गरिएको छ। गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा र रेसुङ्गा नगरपालिकाका प्रमुख डिलीराज भूषालले संयुक्त रूपमा भवन र टावरको शिलान्यास गर्नुभयो। टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेबीले निर्माण सम्झौता गरेको छ। विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि 4,52,09,600 सम्झौता गरिएको कन्स्ट्रक्सनका व्यवस्थापक हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो। टावर निर्माणको काम आगामी 2078 साल असोज 3 गते सम्पन्न गर्नुपर्नेछ। ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने 5 घाइते भएका छन्। चट्याङ लागेर फुङलिङ नगरपालिका 10 फुरुम्बुकी दुर्गा भट्टराईको मृत्यु भएको हो। चट्याङकै कारण श्रीजंगा गाउँपालिका स्थित तेल्लोकका 2 र पेदाङका 3 गरी 5 घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको बड़ापत्रको मस्यौदालाई अन्तिम रूप दिइएको छ। बिम्स्टेकको अध्यक्ष मुलुक श्रीलंकाले अप्रत्यक्ष रूपमा हिजो आयोजना गरेको संगठनका वरिष्ठ अधिकारीहरूको बैठकले बड़ापत्रलाई अन्तिम रूप दिनुका साथै भावी महासचिवको नियुक्तिलाई पनि अनुमोदन गरेको छ। साथै बैठकले संगठनका केन्द्रहरूका सम्बन्धमा पनि निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाजुरा जिल्लाको बुढ़ीगंगा नदीमा आएको बाढ़ी र पहिरोका कारण नदी किनारामा रहेका अधिकांश बस्तीहरू विस्थापित हुन पुगेका छन्। बस्ती नै बाढ़ीले बगाइदिएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्तामा रहेका विस्थापितहरू सरकारले सहयोग गर्ने आशामा रहेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
बाजुरामा साउन 25 गते राति बुढीगंगा नदीमा आएको अविरल बाढ़ीका कारण बढ़ीमालिका बुढीगंगा नगरपालिका तथा गौमूल गाउँपालिकाका अधिकांश नदी किनारका बस्तीहरू विस्थापित हुन पुगे भने स्थानीयले करोड़ौंको क्षति बेहोर्नुपर्ने भयो। अहिले बाढ़ी पहिरोबाट विस्थापित भएकाहरूलाई कहाँ बस्ने र के खाने भन्ने चिन्ता हुन थालेको छ। बढ़ीमालिका नगरपालिका वडा नम्बर 4 ओलेनाकी पुजी देवीनाथ गृहमन्त्री लगायतको टोलीले बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी आफूहरूको स्थिति देखेर जानुभएका कारण सरकारले समस्या समाधान गरिदिने आशमा रहेको बताउनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्र ओलेनाका अर्का स्थानीय कमलनाथ योगी
जग्गा जमिन बगाएर पूरै क्षति पुर्यायो। राजमार्ग सड़कै छेउमा पाल टाँगेर अहिले त्यहाँ जीवन बिताइरहेका छौँ। गृहमन्त्री आएर अनुमोदन गरेर जानु भएको छ, त्यसैले हाम्रो बसाई स्थान हुन्छ होला भन्ने हामीले आशा राखेका।
बाजुरा जिल्लामा अहिलेसम्म 122 घरदुरीका 771 जना बाढ़ी पहिरोका कारण विस्थापित भई आफन्तको घर तथा पालमुनि बसिरहेका छन् भने 6 जनाले ज्यान गुमाइसकेका छन्। विस्थापित परिवारको व्यवस्थापनका लागि आफूले पहल गरिराखेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे।
जुन बस्तीहरू जोखिममा छन् त्यो बस्तीहरू दीर्घकालीन रूपमा स्थानान्तरणको लागि हामीले सबै पालिकाहरूसँग डेटा मागेका छौँ। उहाँहरूले वडा स्तरदेखि नै आएर सम्बन्धित पालिकाको स्थानीय विपद व्यवस्थापन समिति हुन्छ, त्यो समितिबाट निर्णय गराएर विकल्प सहित कुन ठाउँको बस्ती चाहिँ कुन ठाउँमा स्थानान्तरण गर्नुपर्ने हो त्यो विकल्प सहित उहाँहरूले पेश गर्नुहुन्छ। त्यसको लागि हामीले उहाँहरूलाई अनुरोध गरिसकेका छौँ।
बर्सातमा सधैँ जसो बाढ़ी पहिरोको पीड़ा बेहोरिराख्नुपर्ने बाजुरावासीको समस्या समाधानका लागि सरकारले नदी किनार र बाढ़ी पहिरोबाट प्रभावित भइरहने क्षेत्रका बस्तीहरूको सही व्यवस्थापन गर्नतर्फ ध्यान दिए मात्र यो पीड़ाबाट केही हदसम्म छुटकारा मिल्ने थियो। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
हुम्ला जिल्लाको सर्केघाट गाउँपालिका 4 रोडीकोटको ठूलो गाउँमा आग लागि हुँदा 15 घर जलेर नष्ट भएका छन्। हिजो बेलुकी करिब 6 बजेतिर स्थानीय एक घरबाट शुरू भएको आगो समयमै निभाउन नसक्दा 15 भन्दा बढ़ी घर जलेर नष्ट भएको स्थानीयवासी धर्मराज शाहीले बताउनुभयो। आगलागी स्थलमा पानीको अभाव रहेकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सूर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो। वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको नो अब्जेक्सन सर्टिफिकेट एनओसी नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ। विभागले हिजो एक सूचना जारी गर्दै फागुन 29 गते अघि मागपत्र प्रमाणित भई पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिन दूतावासबाट प्रमाणित एनओसी पेश गर्नुपर्ने जनाएको छ। त्यस्तै पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगार कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रूपमा पेश गर्नुपर्ने पनि विभागले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। भारतमा कोरोना भाइरसका संक्रमितको संख्या उच्च दरमा वृद्धि भएको छ। भारतमा गत 24 घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै 82,860 जना नयाँ संक्रमित थपिएका छन्। संक्रमणको उच्च दरमा फैलिएको अमेरिका र ब्राजिलमा पनि यति धेरै संख्यामा संक्रमित थपिएका थिएनन्। गत 24 घण्टामा अमेरिकामा 40,000 बढ़ी र 48,000 बढ़ी क्रमशः नयाँ संक्रमित थपिएका छन्। भारतमा 24 घण्टामा 1,026 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। त्यस्तै अमेरिकामा 1,067 र ब्राजिलमा 1,218 जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण हालसम्म विश्वभर 8,66,581 जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या 2,61,69,000 बढ़ी पुगेको छ। हालसम्म 1,84,34,300 बढ़ी संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। अमेरिकाले नाइल नदीमा इजिप्ट र सुडानसँगको सहमति बिनै इथियोपियाले विशाल बाँध बनाएको भन्दै इथियोपियाका लागि 100 मिलियन डलर सहयोग कटौती गर्ने भएको छ। अमेरिकाको सरकारी स्रोतले बताए अनुसार कुनै सहमति बिनै बाँध निर्माण शुरू गरेका कारण इथियोपियाको सहयोग कटौती गर्न लागि हो। इजिप्टले लामो समयदेखि नाइल नदीको पानी घट्ने गरी गरिएको कुनै पनि संरचनाको विरोध गर्दै आएको छ। इथियोपियाले भने उक्त बाँध विद्युत आपूर्तिका लागि निर्माण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई तिर्नुपर्ने 60 मिलियन डलर भन्दा बढ़ी रकम नतिर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई उक्त रकम तिर्नुभन्दा संयुक्त राष्ट्रसंघकै अरू परियोजनामा योगदान दिने बताउनु भएको छ। भर्खरै प्राप्त जानकारी अनुसार गैराती परेको अविरल वर्षाका कारण बागलुङको ढोरपाटन नगरपालिका वड़ा नम्बर 8 र 9 भूजी खोलाको शिर देउरालीमा ठूलो पहिरो जाँदा 25 भन्दा बढ़ी घर बगाएको छ भने 17 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका मध्ये दुईजनाको शव भेटिएको हाम्रा समाचारदाताले जनाएका छन्। बाढ़ीका कारण लाकुरी बोटमा 3 जना, त्यसै गरी सुकुरदुङमा 1 जना, दुने पदेरोमा 3 जना, घटबोटमा 7 जना, भूसुण्डेमा 3 जना व्यक्ति सम्पर्कविहीन रहेको स्थानीय जीवन पुनले जानकारी दिनुभएको छ। त्यस्तै बाढ़ीले लाकुरी बोटमा 11 घर, दुने पधेरामा 5 घर, घट्टबोर्डमा 8 घर र भूसुण्डेका 1 घर बगाएको छ। सुकुरदुङको सरस्वती आधारभूत विद्यालय त्यसै गरी सुप्राङको जनचेतना प्रावि पनि बगाएको छ। साहबिक बुबाङमा रहेको 3 वटा जलविद्युत योजना, 3 वटा झलुङ्गे पुल पनि बगाएको छ। प्रहरी घटनास्थलमा पुगेको तर क्षतिको यकिन विवरण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ। त्यसबारेको थप विवरण अझै आउन बाँकी छ। फेरि अन्तर्राष्ट्रिय प्रसंगतिर लागू, ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको कोने भिका शहरमा हतियारधारी मानिसहरूले एक शोक सभामा जथाभावी गोली प्रहार गर्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा मृत्यु भएका एक युवाको शोक सभामा हतियारधारीहरूले जथाभावी गोली प्रहार गरेका थिए। घटनामा अन्य 15 भन्दा बढ़ी मानिस घाइते भएका छन्। उता कोरोना भाइरस संक्रमणले गर्दा अस्ट्रेलियाको अर्थतन्त्र विगत 30 वर्ष यता पहिलो पटक मन्दीमा गएको छ। अस्ट्रेलियाको गत अप्रेलदेखि जूनसम्मको कुल रास्त उत्पादन गत वर्षको सोही अवधिको तुलनामा 7% घटेको छ। आगामी 2 त्रैमासिकमा पनि कुल ग्रास उत्पादनमा यस्तै गिरावट आए पूरै अर्थतन्त्र मन्दीमा जाने अर्थविदहरूले चेतावनी दिएका छन्। अब आर्थिक समाचार।
बुधबार नेप्सी सूचक 25.58 अंकले बढ़ेर 6 महिना यताकै उच्च बिन्दुमा पुगेको छ। बुधबार शेयर बजार 25.58 अंकले बढ़ेर 1,510 बिन्दुमा पुगेको र कारोबार रकम समेत बढ़ेर 4,18 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। पछिल्लो पटक 2076 फागुन 20 गते नेप्से 1509 बिन्दुमा बन्द भएको थियो। बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै 67,42,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। यसैगरी शिखर इन्सुरेन्सको 17,75,00,000 रूपियाँ बराबरको, नेशनल लाइफको 16,51,00,000, नेपाल लाइफको 15,75,00,000, नेको इन्सुरेन्सको 14,67,00,000 र लाइफ इन्सुरेन्स कर्पोरेशनको 14,60,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। प्रदेश 5 को भैरह भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा बढ़ी राजस्व असुली गरेको छ। कार्यालयले विषम परिस्थितिमा पनि सेवा जारी राख्दै साउन महिनामा 5,96,00,00,000 रूपियाँ राजस्व असुली गरेको हो। यो लक्ष्यभन्दा 47,00,000 रूपियाँले बढ़ी रहेको भैरह भन्सार कार्यालयका सूचना अधिकारी पुण्य प्रसाद लम्सालले जानकारी दिनुभयो। सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथले चोरी पैठारी रोकिनु, अन्य नाकाका वस्तु पनि बेलहिया नाकाबाट आउनु, नियन्त्रण र निगरानी बढ़नुले भन्सारको लक्ष्य सहजै हासिल भएको भैरव भन्सार कार्यालयले जनाएको रूपन्देहीबाट संवाददाता रामप्रसाद आचार्यले जनाएका छन्। भेड़ा पालन गर्दै आएका म्याग्दीका किसानले परम्परागत रूपमा घुम्ती गोठ राखेर हुँदै आएको भेड़ा पालनलाई थप व्यावसायिक बनाउन तीनै तहको सरकारले प्रोत्साहन गर्नुपर्ने माग गरेका छन्। स्थानीय प्रदेश र संघीय सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्ने आफूहरूको माग रहेको धौलागिरी गाउँपालिका चार खिबाङका भेड़ापाला कृषक खिम दल पुनले बताउनुभयो। म्याग्दीमा हाल करिब 50 जना कृषकले व्यावसायिक रूपमा भेड़ा पालन गर्दै आएका र 20,000 जति भेड़ा पालिएका पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमले बताउनुभयो।
आर्थिक समाचारका साथमा सुरेन्द्रमणि त्रिपाठी, अब खेल समाचार।
नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्याण्डबलका खेलाड़ी प्रशिक्षकको सहयोगका लागि एसियाली ह्याण्डबल महासंघले 7,65,000 रूपियाँ पठाएको छ। सो रकमले नेपाल ह्याण्डबल संघले खेलाड़ी प्रशिक्षक रेफ्री सबैको कोरोना बीमा गर्ने भएको छ। नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरूङले एसियाली ह्याण्डबल संघबाट 6,000 स्विस फ्रांक संघमा आएको बताउनुभयो। सो रकमले सबै खेलाड़ी प्रशिक्षक रेफ्रीको कोरोना बीमा गर्नका लागि संघले सबैको सूची बनाउने काम पनि शुरू गरिसकेको अध्यक्ष गुरूङले जानकारी दिनुभयो। यसका साथै संघले बीमाबाट बचेको रकमले कोरोनाबाट प्रभावित भएका खेलाड़ीको पहिचान गरेर सहयोग गर्नेछ। नेपालमा 32 जिल्लामा ह्याण्डबलको आधिकारिकता रहेको छ। यसका साथै विभिन्न स्कूलमा पनि ह्याण्डबल खेलाइने गरिन्छ, तर पनि नेपालमा ह्याण्डबलको त्यति राम्रो चर्चा भने हुन सकेको छैन। पछिल्लो केही समयदेखि अस्ट्रेलियन घरेलु क्रिकेट खेलिरहेका नेपाली खेलाड़ी सुमन गौतमलाई पूर्व अस्ट्रेलियन खेलाड़ी स्टुअर्ट म्याकगिलले बिग ब्यास लीगमा अनुबन्धनका लागि विभिन्न क्लबमा सिफारिश गरेका छन्, जसका कारण यति बेला उनको चर्चा बढ़िरहेको छ। म्याकगिलले ट्वीट गर्दै सुमनलाई बिग ब्यास लीगका क्लबले अनुबन्धन गर्नुपर्ने धारणा राखेका छन्। उनले ट्वीटमा कुनै पनि बीबीएल क्लबले स्पिनरको खोजी गरिरहेका छन् जो विपक्षीमाथि हावी भएर खेल जिताउन सकोस्, यस्तोमा उनीहरूले अरू नभई सुमनलाई टीममा लिनुपर्ने बताएका छन्। अस्ट्रेलियाका लागि 10 वर्ष खेलेका म्यागिलले सन् 2008 अन्तिम टेस्ट खेलेका थिए। लेग स्पिनर म्यागिलको क्षमता भए पनि अर्का सुपरस्टार स्पिनर सेन वार्नको छायामा परेका थिए। वार्नको भन्दा म्यागिलको स्ट्राइक रेट कम थियो। वार्नको 57.4 स्ट्राइक रेट थियो भने म्यागिलको 14.0 रहेको थियो।
खेल समाचारका साथमा अजय बम, अब मौसम। आज देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने र बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर 5 एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गर्दै आगामी बुधबारसम्म लम्ब्याउने सरकारको निर्णय। हिजो एकै दिन नेपालमा हालसम्मकै सबैभन्दा बढ़ी 1,120 जनामा कोरोना संक्रमण पुष्टि। 12 जनाको मृत्यु। हिजै 1,112 जना निको भई घर फिर्ता। तीनै तहका सरकार मिलेर कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउनु पर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको जोड़। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै बिरामीलाई घर पठाउन संसदीय समितिको सरकारलाई निर्देशन। कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको भनाई। र छिमेकी भारतमा कोरोना संक्रमणको अवस्था भयावहतातर्फ हिजो एकै दिन 82,000 भन्दा बढ़ी संक्रमित थपिए। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।